سلام.
الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا وغوثنا ومغيثنا ومعيننا وقطبنا وفريدنا ونظامنا وسراجنا وعلانا وأشرفنا ونورعيننا ومولانا وملجانا وماوانا محمد عبده ورسوله صلى الله عليه وسلم صلاة وسلام عليك يا رسول الله. قال الله تبارك وتعالى في القرآن العظيم فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون. آپ لوگ درود شریف پڑھیے ایک مرتبہ. اللهم صل على سيدنا. سرکار غریب نواز ارشاد فرماتے ہیں شاہست حسین بادشاہست حسین دینست حسین و دی پناہست حسین سردار ندار دردست یزید حقا کی بنا لا الہست حسین. لب شبیر کو پانی کا ترسنا کیسا لب شبیر کو پانی کا ترسنا کیسا سچ تو یہ ہے لب شبیر کو ترسا پانی. ہو سکے تو لائیے دونوں جہاں میزان میں میں نے ایک سجدہ زمین کربلا سے لے لیا. آج کی یہ محفل نواس رسول سبت نبی فاطمہ زہرا کے لخت جگر مولا علی کے نور نظر کی بات اور ہمارے آقا و ملجا کی بات ہے, شہدائے کربلا کی بات ہے. میں بتاؤں گا, اس سے پہلے فاضل مقررین نے آپ کو بتا دیا ہوگا لیکن آج بتانا چاہتا ہوں. آپ سمجھیں, اللہ کا ارشاد ہے ولا تقولوا مت کہو. معلوم ہوا اللہ کہتا مت کہو. کن کو مت کہو؟ جو قتل کیے گئے ہیں ان کو مت کہو. جو قتل کیے گئے کس کو؟ جو اللہ کی راہ میں قتل کیے گئے ان کو مردہ مت کہو. یہ نہیں کہا کہ جو قتل کر دیے گئے ان کو مردہ مت کہو, بلکہ ارشاد ہوتا ہے جو اللہ کی راہ میں قتل کیے گئے ان کو مردہ مت کہو. نو معلوم ہوا کہ قتل کرنے کے لیے دیکھنا پڑے گا کہ کون خدا کی راہ میں قتل ہوا ہے اور کوئی کون اپنی دنیا کی راہوں میں قتل ہوا ہے. کاک مت کہو, مردہ مت کہو, یہ تو زندہ ہیں, تمہیں شعور نہیں ہے. تو معلوم ہوا قتل کیا گیا تو حضرت امام عالی مقام کو میدان کربلا ایک ہے, ایک میدان کربلا ہے, اور جس کربلا کے میدان میں دو خیمے لگے ہوئے ہیں, ایک یزیدی خیمہ ہے ایک حسینی خیمہ ہے. یزیدی خیمہ میں بھی اذان, حسینی خیمہ میں بھی اذان. یزیدی کیمپ میں نماز, حسینی کیمپ میں نماز. دونوں کلمہ گو ہیں, مگر عجیب انداز ہے کہ جب دونوں کلمہ گو ہیں حسینیوں کی بھی گردن کٹ رہی ہے, یزیدیوں کی گردن کٹ رہی ہے, مگر حسینیوں کی جو گردن کٹ رہی ہے وہ زندہ ہو رہے ہیں اور جو یزیدیوں کی گردن کٹ رہی ہے وہ مردہ ہو رہے ہیں. معلوم ہوا کہ زندگی موت تسبیح کے دانوں سے نہیں ملا کرتی, زندگی ملتی ہے تو مصطفیٰ کی غلامی سے ملا کرتی ہے. जिंदगी मिलती है तो हुसैन इब्ने अली की मोहब्बत से मिला करती है। अरे जो मोहब्बत में हो गया कत्ल हो गया वो शहीद हो गया, और जो मोहब्बत में दुनिया में नहीं है। तो आप देखो कलमा है, मगर ये कलमा को भी अजीब है, इसे भी आप होशियार रहिएगा। जंगे बदर हुआ तो कलमा गो से नहीं, जंगे अहद हुआ तो कलमा गो से नहीं, सहाबा के मुकाबिल कौन है? गैर कलमा गो काफिर है, मगर हुसैन का मुकाबिल कौन है? कलमा गो। ए अल्लाह, ये कलमा गो का इंतखाब क्यों किया गया? इसलिए कलमा गो का इंतखाब किया गया कि कलमा पढ़ने वालों से धोखा मत खाना, तुम्हें ये देखना होगा ये कलमा गो किस तरफ है, किस तरफ है। हम आज भी देख रहे हैं कि एक कलमा गो जब हुसैन का कातिल हो सकता है तो दूसरा कलमा गो तुम्हारे ईमान का भी कातिल हो सकता है। तो ये कलमा इमाम आली मुकाम ने मैदान करबला में दिखाया। आज कहा जाता है कि उन्हें शहादत और की मनाई जाती, हुसैन की क्यों शहादत मनाई जाती है? तो सुनो, दुनिया में लोग शहीद हुए, फारूक आजम शहीद हुए, शोहरत हुई शहादत के बाद। इमाम हजरत उस्मान गनी की शहादत हुई, शहादत के बाद शोहरत हुई। जब शहीद होता है तब उसे शहीद कहा जाता है, मगर ये एक निवासे रसूल की जात है, शहादत के बाद नहीं, विलादत है और शहादत की खबर है। नबी की गोदों में है, रसूल की गोदों में पल रहे हैं, जिब्रील अमीन हाजिर होते हैं, या रसूल अल्लाह ये आपके निवासा जिससे आप मोहब्बत करते हैं मैदान करबला में शहीद होगा, अंदाज तो देखो, सरकार के चश्माने मुबारक में आंसू जारी हुए, अभी शहीद नहीं हुए मगर वाकया तो मुस्तफा के सामने आ गया। मौला अली गए मगर रसूल ने नहीं कहा ए अल्लाह, वो रसूल जो मुखबिर सादिक था, वो रसूल जो सैयदुल मुरसलीन था, वो रसूल जो इमामुल अंबिया था, वो रसूल कि जिसकी रजा खुदा चाहता था। तो मैदान करबला इसलिए है, हम इनके जिक्र इसलिए करते हैं कि इमाम हुसैन अपनी जिंदगी को कुर्बान किया है दीन के लिए, और ये दीन भी है, सुनो, हजरत ख्वाजा गरीब नवाज फरमाते दीनस्त हुसैन, हुसैन दीन है, और हुसैन दीन है तो अब बताओ रसूलुल्लाह की सुन्नत, हर अदा सुन्नत, जो रसूल की अदा को अपनाए वो सुन्नत, जो रसूल के तरीके को अपनाए वो सुन्नत, जो रसूल के हुक्म को माने वो सुन्नत, रसूल की जिंदगी को जो अपनाए वो सुन्नत। तो एक ये भी तो सुन्नत है, रसूल की सुन्नत है निवासा पीठ पर चढ़ जाए तो सजदे को तूल दे दो, है ना सुन्नत? अरे भाई है कि रसूल ने सजदे को तूल दिया, तो आप भी कहें रसूलुल्लाह ने सजदे को तूल दिया था और सजदा लंबा कर दिया था कहीं हुसैन गिरने ना पाए, इसलिए सजदे को तूल दे दिया है, तो हम उनकी सुन्नत अदा कर रहे हैं कि रसूल ने सजदे को तूल दिया है तो हम भी अपने निवासे के लिए सजदे को तूल दे देंगे। ये सुन्नत नहीं है, क्यों? तुम्हारा निवासा दीन नहीं है, तुम्हारा निवासा दीन नहीं है, और मुस्तफा का निवासा दीन है, और जब दीन है तो पुश्त मुबारक पर सवार किया जा रहा है कि तो हम गिरने नहीं देंगे। नबी ने गिरने नहीं दिया, दीन गिर नहीं सकता। तो अब मालूम हुआ कि इमाम आली मुकाम की जिंदगी दीन है, सरकार गरीब नवाज दीनस्त हुसैन, वो दीपना हस्त हुसैन, दीन है हुसैन और दीपना है हुसैन। तो इमाम हुसैन की जिंदगी इसलिए मनाई जाती है कि लोगों को इमाम आली मुकाम ने सबक दिया। और बता दूं मैं, ये मैदान करबला का आज का दिन है, मगर इमाम हुसैन रदी अल्लाह ताला अन्हो پیاسے ہیں، فرات کا پانی ہے، نبی محترم کی ساری زمانہ ان کا ہے، یہ بھی سب انہی کی ملکیت میں ہے۔ لوگ کہتے ہیں کہ ایک قطرہ پانی بھی امام حسین کو نہیں دیا گیا، پیاسے چلے گئے۔ ارے مشیت ہی نہیں تھا کہ دیا جائے، کیوں؟ اللہ کو یہ منظور نہیں تھا کہ حسین تم اس فرات کا پانی پیو جس میں یزیدی کتوں نے اپنا منہ لگا دیا ہے، تیرے منہ اس لائق نہیں کہ اس میں پانی پیو، اب تمہیں پلایا جائے گا تو آب کوثر پلایا جائے گا، جام کوثر پلایا جائے گا۔ تو معلوم ہے مشیت کو گوارا نہیں تھا کہ جہاں یزیدی منہ لگا لے وہاں حسین کا منہ لگ جائے۔ دینست حسین، حسین دین ہیں، حسین دین پناہ ہیں۔ مگر امام عالی مقام کو بھی دیکھی، کیا امام عالی مقام کی زندگی تھی کہ جب حضرت امام عالی مقام، چند بات کہہ کے میں بتاؤں گا واقعے پر، خود آیا گرفتار کرنے کے لیے، 5,000 کا لشکر خود کا آیا، نماز کا وقت ہو گیا، امام عالی مقام نے کہا حر جاؤ تم اپنی جماعت کو نماز پڑھاؤ، میں اپنا پڑھ لوں گا۔ حر نے کہا ابن رسول اللہ میں تو آپ کے پیچھے پڑھوں گا۔ سرکاری امام حسین امامت فرماتے ہیں، حر ان کی اقتدا کرتا ہے، اب یہ کسی خوف سے نہیں، اس لیے کہ جماعت حر کے پاس زیادہ تھی، افراد زیادہ تھے، مگر حر جانتا تھا کہ حسین کے پیچھے نماز پڑھیں گے تو ہو جائے گی۔ یہیں سے ایک مسئلہ بھی آ گیا کہ یزیدیوں کے نماز حسینیوں کے پیچھے ہو سکتی ہے، مگر حسینیوں کی نماز یزیدیوں کے پیچھے نہیں ہوگی، کیونکہ اگر ہوتی تو امام حسین کہہ دیتے کہ تمہارے ساتھ جماعت بہت بڑی ہے، میں بھی تمہارے پیچھے پڑھ لوں گا، نہیں کہا۔ اور حر بھی جانتا تھا اگر ابن رسول اللہ کے پیچھے ہم نے نماز کیا تو نماز ہو جائے گی، یہ 2 رکعت نماز اللہ کو کتنی پسند آ گئی، کیا پسند آ گئی۔ اب وہ پہلے سراب دنیا، خود کی نگاہوں میں پہلے دنیا کی تمام رنگینیاں خود کی نگاہوں میں، مگر جب میدان کربلا آتا ہے اور وہ تلوار لے کر حسین کا مقابل آتا ہے تو سکت نہیں ہے، طاقت نہیں ہے، پیر میں لغزش کھا رہے ہیں، پیر ڈگمگا رہے ہیں، گھبرایا ہوا ہے، پریشان ہے، کہا میں کیا کروں، آج مجھے تو، میں اس وقت دوزخ اور جنت کے بیچ میں کھڑا ہوا۔ میں نے کہا پہلے تیرے سمجھ میں نہیں آیا تھا؟ کہا نہیں آیا تھا، مگر حسین کے پیچھے جب 2 رکعت پڑھ لی تو اس سجنے نے انگلائیاں لے لیا ہے، میری زندگی کو اس نے بدل دیا ہے، ہمیں 2 رکعت بھی تو حر کی زندگی بن سکتی ہے تو تمہیں کیوں نہیں بنے گی۔ 2 رکعت پڑھا ہے، مگر وہ 2 رکعت نماز بھی اللہ کو کتنا محبوب ہوا کہ حر کے پیر ڈگمگا گئے، کھڑا ہوا ہے اور دیکھ رہا ہے، کہا چلو ابن رسول اللہ ہے، یہ رسول کی صفات ان میں پائی جاتی ہے، کرم نوازی ان کے گھر کا خزانہ ہے، اور غریبوں کی فریاد سننا ان کا ورثہ ہے، معاف کرنا ان کے گھر کی کرامتیں ہیں، چلو ہم چلتے ہیں، ڈگمارے جسم سے پیر ڈگمگا رہے ہیں، لیکن حسین معاف کریں گے کہ نہیں، نواسے رسول معاف کریں گے کہ نہیں۔ کہا آج اس کی بارگاہ میں جا رہے ہیں جہاں اب وہ گزر کا خزانہ ہوا کرتا ہے، جہاں مہربانیوں کا ایک خزانہ لٹا کرتا ہے، آج ہم ان کے نانا کے صدقہ مانگیں گے تو ہمیں معاف کر دیں گے۔ حسین امام عالی مقام کے حسین کی خدمت میں حاضر ہوتا ہے، کھڑا ہو گیا، ایک بے کس بن کے کھڑا ہو گیا، ایک محتاج بن کر کھڑا ہو گیا، ایک بھکاری بن کر کھڑا ہو گیا ہے۔ امام عالی مقام دیکھتے ہیں، کیا بات ہے؟ کہا حضور اب تو مجھ سے جو غلطی ہوئی تھی ہو گئی، مگر حضور میں آپ کے نانا جان کو میدان محشر میں کیسے منہ دکھاؤں گا کہ تو میرا کلمہ پڑھتا ہے اور میرے نواسے کا قاتل بنتا ہے، تو اب میں آیا ہوں اس لیے کہ حضور حکم دے تو آپ کی طرف لو کے شہید ہو جاؤں اور میرے گناہوں کو معاف کر دیجیے۔ ہو رہے جس کے پاس دنیا تھی مگر وہ سجدے کا انگلائیاں دیکھو دنیا غائب ہو گئی، عاقبت سامنے ہے۔ حر امام عالی مقام نے کہا تو اب تک حر تھا، آزاد تھا، اور میں نے تجھے دوزخ سے بھی آزاد کر دیا۔ میدان کربلا میں حر نے اپنی زندگی قربان کر دیا۔ انا للہ و انا الیہ راجعون، یہ کون سی بات تھی؟ یہاں دولت کا سوال نہیں تھا، مصطفیٰ جان رحمت کے غلام دولت کو نہیں دیکھا کرتے تھے، نسبت مصطفیٰ کو دیکھا کرتے تھے، نسبت رسول کو دیکھا کرتے تھے، اور یہ نسبت کو جس کے دل میں محبت تھی اس کے دل میں قائم رہی، وہ حسین حسین کرتا ہے۔ آج امام عالی مقام نے زندگی قربان کیا، زندہ کون ہے؟ یزید تو مردہ ایسا ہوا کہ نام بھی مردہ ہو گیا، مگر حسین ایسا زندہ ہوئے کہ ہر مسلم کے دل میں حسین کی یاد، ہر مسلمانوں کے دل میں حسین کی یاد، ہر چاہنے والوں کے دل میں حسین کی یاد، ذکر حسین یاد، تو معلوم آج بھی یاد ہے۔ تو اب میں بتاتا ہوں کہ ذکر حسین بھی، اور خدا نے بھی کہہ دیا اپنے محبوب سے پہلے ذکر حسین کر دو تاکہ ذکر حسین کرنا تیری سنت بن جائے، تو آج بھی یہ سنت ہے ذکر حسین کرنا، اس لیے کہ امام عالی مقام نے تمہارے ایمان کو بچایا ہے، تمہاری زندگی کو بچایا ہے، تمہارے ایمان کو پختہ کیا ہے، تمہارے ایمان کو مضبوط کیا ہے۔ ان کو کہتے ہیں اللہ کے تر مت کہو، ان کو مردہ مت کہو، یہ زندہ ہے۔ لیکن یہ حسین پہلے سے کیوں شہید ہوں گے؟ کیوں؟ اس لیے کہ جب کسی کے جانکنی کا عالم ہوتا ہے اور جب کوئی زندگی کی موت کے درمیان میں کھیلتا ہے تو ڈاکٹر بتاتا ہے اس کے خون کی ضرورت ہے، خون چاہیے، مگر سب کا خون نہیں لگے گا، گروپ دیکھا جائے گا یہ کس گروپ کا خون ہے۔ اب گروپ سے گروپ ملا تو اس کو خون ڈالا جائے گا، اور گروپ نہیں ملا تو اس کا خون نہیں ڈالا جائے گا۔ معلوم ہوا کہ مریض جو ہوتا ہے مرض کو دیکھ کر اس کے گروپ کو خون استعمال کیا جاتا ہے۔ تو یہاں دین کے احکام یزیدی پامال کر چکا تھا، دین کی ساری باتیں مٹا رہا تھا، منہیات کو جاری کر رہا تھا، فسق فجور کا دور چل رہا تھا، اسلام کے قوانین کا پامال کر رہا تھا، اتنا خباثت نفس سے اپنی زندگی کو ایسا گزار رہا تھا کہ اب وہ دین لڑکھڑا رہا تھا، دین لڑکھڑا رہا تھا۔ امام عالی مقام اب ایسے وقت میں جب دین پر نازک وقت آ گیا، ایسا نازک وقت آیا گیا تو کوئی آواز بلند کرنے والا نہیں تھا، اب دین کو زندہ کیسے کیا جائے، دین کو زندہ کیسے دیا جائے، اس کو طاقت پہنچائی جائے، تو اب غیر دین کا خون نہیں لگ سکتا، دین کا خون لگ رہا ہے، اور جب دین کا خون لگ رہا ہے تو اسلام زندہ ہوتا ہے ہر کربلا کے بعد۔ یہ دین تھے میرے رسول، میرے حسین دین تھے، اور انہوں نے دین کی حفاظت کیا ہے، اور اس دین کی حفاظت کے لیے اپنی زندگی قربان کر دیا امام عالی مقام نے۔ اب آپ بتائیے، امام عالی مقام کی شہادت کا دن ہے، سب جانتے ہیں شہید ہونا ہے، مگر کیا انداز ہے شہید ہونا ہے؟ امام عالی مقام ہے، امام ہے، شہید کون ہو رہا ہے؟ حضور جانثاروں کو حکم دیجئے۔ اچھا، ارے جانثار کو حکم دیا جا رہا ہے، جاؤ لو شہید ہو، جانثار شہید ہو گئے، اہل بیت کو باری آئی وہ شہید ہو گئے۔ میں نے کہا جب ایک ہی بات تھی تو امام عالی مقام ہی شہید ہو جاتے تو یہ شہادت کا اتنا بعد کیوں ہوتا؟ وہ تو حسین کے خون کے پیاسے تھے۔ مگر لوگوں نے کہا، ان جانثاروں نے کہا آج ہی تو موقع ملا ہے، آج ہی تو موقع ملا ہے، ہم شہید اگر حسین ہوں گے تو ہماری لاش کو کون اٹھائے گا؟ ارے یہ وہ اٹھا رہا ہے جو راکب دوش نبی ہے، جو نبی کے کندھوں پہ اٹھا ہے، ہم خوش نصیب ہیں کہ ہماری لاش کو مصطفیٰ کا راکب دوش نبی اٹھا رہا ہے۔ اس لیے حسین اٹھاؤ، جانثاروں کو اٹھایا. میں کہتا ہوں کتنے خوش نصیب جانثار تھے جو امام عالی مقام پر قربان ہوئے. اور کیسے کیسے قربان ہوئے جن کی زندگی کو. ہاشم بن عتبہ. عتبہ کون ہے؟ جو رسول کا دشمن ہے. مگر ان کا لڑکا ہاشم کون ہے؟ جو حسین پر قربان ہو رہا ہے. اب ابن سعد کون ہے؟ حضرت سعد ابن قاص کا بیٹا ہے. سعد ابن سعد حضرت سعد کون تھے؟ یہ وہ تھے کہ جنگ احد میں جب تمان و تیر کی بارش کر رہے تھے تو احد کے سامنے پہاڑی میں رسول کے سامنے تیر برسا رہے تھے اور سرکار تیر دے رہے تھے اور فرمایا تھا فدا کو امی و ابی, میرے ماں باپ قربان ہو ان میں یا سعد. تو حضرت سعد ابن وقاص کو جوش آ گیا کہ قال النبی صلی اللہ علیہ وسلم ان میں یا سعد. حضور نے فرمایا ان میں یا سعد, ان میں یا سعد. اور ان کا بیٹا جہنم میں پہنچ گیا سعد ابن وقاص. تو اب معلوم ہوا کہ جہنم اور جنت کا فاصلہ صرف ایمان پر ہے اور عشق مصطفیٰ پر. محبت رسول ہے. یہ روزہ نماز سب کچھ مقبول ہوتا. بعض لوگ کہتے ہیں کہ روزہ کام نہیں آئے گا, حج کام نہیں آئے گا, نماز کام نہ آئے گی, عشق رسول کام آئے گا. ارے یار کام کیوں نہیں آئے گا؟ ان کا نہیں کام آتا کہ جن کے دلوں میں عشق مصطفیٰ نہیں ہوتا. اور جس کے دل میں محبت رسول ہوتا تو ان کو تو کام آتا ہے. معلوم ہوا ہماری عبادتیں اس وقت کام آئے گی جب ہمارے سینوں میں عشق رسول ہوگا, محبت رسول کا جذبہ ہوگا. تو آپ کو چاہیے کہ حسین ڈے منائیں, حسین کی زندگی سے اپنی زندگی کو سجائیں اور حسین کی محبت سے اپنی محبت کو جگائیں. سرکار حضرت خاتون جنت نے ایک موقع عرض کیا یا رسول اللہ, جب امام عالی مقام میرا بیٹا حسین شہید ہوگا تو میں تو نہیں رہوں گی. ہاں کہا تم بھی نہیں رہو گی. کہا علی, کہا وہ بھی نہیں رہیں گے. کہا امام حسن, وہ بھی نہیں رہیں گے. خاندان, وہ بھی نہیں رہیں گے. یا رسول اللہ جب کوئی نہیں رہے گا تو میرے بیٹے کی جشن ان کی مغفرت کون کرے گا؟ میرے بیٹے کی تعزیت کون کرے گا؟ خاندان والے ہوتے ہیں تعزیت کرتے ہیں. آپ کہتے ہیں کوئی بھی نہیں رہے گا اور کون تعزیت کرے گا, کون یاد منائے گا؟ تو میرے آقا کے قربان جاؤ. سرکار فرماتے فاطمہ, ارے ان کی تعزیت ہمیشہ کرنے والے کون کریں گے؟ میرے دیوانے کریں گے, میرے چاہنے والے کریں گے, مجھ سے محبت کرنے والے کریں گے. ارے جو مجھ سے محبت کرتا ہے وہ حسین سے محبت کرے گا, جو حسین سے محبت میری محبت ہے. ہم غلاموں کے لیے کتنا مزدہ ہے کہ حسین کی محبت اللہ کے حبیب کی محبت. تو معلوم ہے جو ان سے محبت کرے گا اسی لیے کرتے ہیں. رسول نے فرمایا انی تارک فیکم الثقلین کتاب اللہ ترتی, میں تم میں دو بھاری چیز چھوڑ رہا ہوں, ایک قرآن اور ایک اہل بیت. بھاری چیز, ہلکی پھلکی نہیں جس کو تم توڑ دو, قرآن اور اہل بیت. تو اب بتاؤ, تو اللہ کے محبوب کے صحابی تو تھے, صحابی تو تھے, مگر یہ نہیں کہا صحابی میں تم میں دیکھ دو چیز چھوڑ رہا ہوں, ایک قرآن اور میرے اصحاب. یہ نہیں کہا, بلکہ قرآن اور بیت, اہل بیت. یہ اہل بیت کیوں؟ کیوں؟ کیونکہ صحابہ کا پیریڈ ہوتا ہے. اب کوئی صحابی نہیں ہے تو صحابہ کا جو پیریڈ ہو گیا 100 سال, کیونکہ سرکار نے فرمایا تھا کہ میرے صحابہ کی 100 سال سے زیادہ امت نہیں, عمر نہیں ہوگی. تو 100 سال ہو گیا. اب 100 سال کے بعد پھر کون ہدایت دے گا؟ کیونکہ صحابہ تو نہیں رہا. مگر رسول نے کہا میں نے قرآن چھوڑا ہے اور اپنی آل چھوڑا ہے. تو اب معلوم ہے کہ میری اولاد کا پیریڈ 100 سال نہیں ہے, قیامت تک ہے. نہ قرآن کو تم چھوڑو, نہ آل مصطفیٰ کو چھوڑو, آل نبی کو چھوڑو. اور جب تک ہم پکڑے رہیں گے ہماری زندگی سنورتی رہے گی. تو آج کا دن یہ مقدس دن ہے کہ جب امام عالی مقام پر چاروں طرف سے بارشیں ہوئیں اور کتنا ستایا گیا, مگر امام عالی مقام نے اس وقت بھی آپ دعا سے نوازتے گئے. جب سب شہید ہو گئے, واقعہ تو بتایا ہوگا, اس پر نہیں چل رہا ہوں, کہ سب شہید ہوتے گئے, خود شہید ہو گئے. حضرت علی اکبر رضی اللہ تعالیٰ عنہ بڑے صاحبزادے وہ تیار ہوئے. کیا انداز رہا ہوگا! حضرت علی اکبر وہ ہے کہ جب ان کو دیکھتے تھے تو سرکار کی یاد تازہ ہی آتی تھی. ہم شبیہ سرکار دو عالم تھے. अली अकबर की सूरत मिलती जुलती थी मेरे आका से, उनको देखकर आका की मोहब्बत याद आ जाती थी। मगर हज़रत अली अकबर तैयार हुए, इमाम हुसैन खड़े और कहा, जाओ मैं खुशनसीब हूँ कि इस करबला के मैदान में मेरी औलाद की कुर्बानियों को परवरदिगार आलम कबूल कर रहा है। अरे इस्माइल ज़बीहुल्लाह ने, इब्राहिम खलीलुल्लाह ने छुरी चलाई थी मगर शहीद नहीं हुए। ज़बीहुल्लाह कहाँ गया, बेड़ा आ गया, मगर शहादत का जो दर्जा दिखाना था हुसैन ने दिखा दिया कि रसूल का निवासा सब शहीद हो रहे, अब मेड़ा नहीं आएगा, अब इम्तिहान देना पड़ेगा तुम्हें।
नारे तकबीर, नारे रिसालो, शोदाए करबला, मखदूमुल मशाए,
इम्तिहान की बात थी। मेरा रसूल ताजदारे कौनो मंगा है, मुख्तारे कुल है। तुम कहते हो अरे बुला लेते, रसूल ने कहा नहीं मदद किया। अरे बेवकूफ, मदद की बात करता है, इख्तियारात की बात देखो। जब इमाम अली मकाम के सामने घोड़ा दौड़ाता हुआ आया, मजनी घोड़ा दौड़ाता हुआ आया, कहा सुनो तुमने खेमे में आग लगा दिया है, जहन्नम में जाने से पहले आग लगा दिया है। नवासे रसूल के तेवर बदल गए, बल आ गए और फरमाया तू मुझे जहन्नमी कहता है, तेरा तू खुद जहन्नम में आग में जलेगा। इतना कहना था कि खोड़ा बिदका और आग में जल गया। इख्तियारात दिखा रहे हैं। अरे हुसैन अगर चाहते तो फरिश्तों की जमात आ जाती, हुसैन अगर चाहते तो जिन्नातों की जमात आ जाती, हुसैन चाहते सबकी गर्दन कट जाती थी, मगर इम्तिहान देना था। देखो जब पढ़ाई होती है मालूम दारुल अहले सुन्नत में, यहाँ पढ़ाई हो रही है, उस्ताद पढ़ाता है और लोगों से कहता है, देखो जो याद ना हो पूछ लो हमसे, जो याद ना हो वो मुझसे पूछ लो, जो याद ना हो सबक सीख लो, सिखाता है। फिर एक वो दिन आता है कि मैं इम्तिहान में पहुँचता है, अब इम्तिहान गाह में लौका पूछता है, हज़रत इसका क्या जवाब है? क्या इस वक्त तो मैं जवाब नहीं दूंगा, अब तो तुम्हें इम्तिहान देना है। अब पुकारने का वक्त ख़त्म हो गया तो मालूम हुआ कि रसूल ने जो पढ़ाया था इमाम अली मकाम को, जो अली ने सिखाया था इमाम अली मकाम को, जो फातिमा जहरा ने सबक दिया था इशारो सब का, आज वो इम्तिहान गाह में हुसैन हैं। और इम्तिहान गाह में हुसैन है, अब पुकारने का वक्त नहीं, अब इम्तिहान देने का वक्त है। पुकारने का वक्त नहीं, सर कटाने का वक्त है, अब पुकारने का वक्त नहीं है, बल्कि इम्तिहान में साबित कदम रहने का वक्त है। ये जान तो दे सकता हूँ मगर जमाने की सियासत को अपना नहीं सकता, जिंदगी दे सकता हूँ मगर झूठ नहीं बोल सकता। तो ये तारीख इमाम अली मकाम ने दिया जो हम लोगों के सबक आमोज है। और मैं कहता हूँ इससे बढ़कर खुश नसीब कौन है कि जब आज भी दुआ अशुरा होगी, ये दुआ अशुरा वो है कि जब सरकार इमाम हुसैन शहीद करबला मैदान रन में जा रहे थे, हज़रत इमाम ज़ैनुल आबदीन रदी अल्लाह ताला अन्हु बुखार की शिद्दत थी, चाहते थे कि मैं भी अपने बाप के सामने शहीद हो जाऊं, उठते थे गिर पड़ते थे, उठते थे गिर पड़ते थे। इमाम अली मकाम तशरीफ लाए, क्या बात है? कहा हुज़ूर मेरे सारे भाई आप पर कुर्बान हो गए, मैं तना मैं चाहता हूँ मैं भी कुर्बान हो जाऊँ। ए इमाम तेरी करम नवाजी के कुर्बान जाऊँ और मेरे माँ बाप बाप दादा सब तेरे कदमों पर निसार। कि इमाम अली मकाम फरमाते हैं, बेटे तुम तो मत जाओ, एक अमानत है जो उम्मते मुस्तफ़ा को देना है, अगर तुम चले गए तो मेरे नाना जान की तंबी, मेरे नाना जान की नसीहत कौन बताएगा, और तुम उसको जिंदा रहो ताकि मेरे नाना जान की उम्मत को ये सिखा दो। उस नाजुक घड़ी में दुआए आशूरा इमाम अली मकाम ने इमाम ज़ैनुल आबदीन को दिया। आज वही दुआए आशूरा पढ़ाई जाएगी और उस दुआए आशूरा में यह है कि जो एक तीन उसको पढ़ लेगा, बाद में सात मरतबा है, बाद जगह तीन मरतबा है, पालेगा तो साल भर तक तमाम आफतों बला से महफूज रहेगा। और बाज लोगों ने कहा है कि अगर मौत आएगी मौत से भी महफूज रहेगा, और बाज ने ये भी कहा है मशायक में कि अगर उस साल उसकी मौत लिखी है तो वो पढ़ना भूल जाएगा। बहर वो दुआ शुदा होगी। और मैं ये कहता हूँ कि ऐसे करीम, ऐसे कितना वक्त हुआ हो गया, ऐसे करीम की बात है कि जिसको आपको कभी नहीं भूला। एक वाक्य वसूल लिए कि सरकारी इमाम आलिम मकाम का एक दीवाना था, चाहने वाला था, बहुत आशिक था, आशिक था। तूफान में फंसा हुआ था, कश्ती डूब रही थी। जब कश्ती डूब रही थी तो उसने कहा अपने इमाम को तो पुकारो, कहा हुसैन मेरी मदद कर दो, मेरी कश्ती डूब रही है, मैं बेसहारा हूँ, किनारे पर नहीं पहुँच रही है, फरियाद करता है। इमाम आली मकाम को देखा, वो कश्ती संभालने के लिए दरिया के किनारे लेते आए। जब दरिया के किनारे लाए तो उस दीवाने ने पूछा मानने वाले को, हुजूर आपके दामनों में धब्बे कैसे हैं, ये खून कहाँ से है? क्या बात है, जब मैं अली अकबर की जवान लाश को उठा रहा था, जब अली असगर को सुपुर्द खाक कर रहा था, जब गुलिस्तान फातिमी के फूलों को तारा होते हुए देख रहा था, तो उस वक्त मैंने तेरी आवाज सुनी और तेरी कश्ती को साहिल पर लगाने के लिए आ गया हूं। कौन है ऐसा इंसान कि इस नाजुक मौल पर अपने गुलामों को याद करे? ये मेरे हुसैन ही का मामला है। और सुनो, और जब इमाम आली मकाम की शहादत हुई और जो हुआ तो सरकार दो आलम ताजदार कौनो मकान सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हज़रत उम्मे सलमा रदी अल्लाह ताला अन्हा से, उम्मे सलमा मेरा हुसैन शहीद होगा और ये मिट्टी है, मिट्टी दे दिया और फरमाया कि जब हुसैन शहीद होंगे तो ये मिट्टी खून आलूद हो जाएगी। हज़रत उम्मे सलमा फरमाती हैं जब मैंने मिट्टी को खून आलू देखा तो मैंने समझा मेरा बेटा हुसैन शहीद हो गया। तो मालूम हुआ ये शहादत सिर्फ दीन की खातिर थी, शहादत हम लोगों को बचाने के लिए थी। अगर इमाम आली मकाम की शहादत न देते, शहीद न होते, दीन को न तकवीत देते तो आज न जाने कितने लोग गुमराह हो जाते। मौला ताला हम सब को इमाम आली मकाम के नक्श कदम पर चलने की तौफीक अता फरमाए। और आप लोग दुआ आशुरा पढ़ें, इंशाअल्लाह उनकी बरकतें आपको मिलेंगी। वमा अलैना जानी सारों को।